नेपालीको रेडियो 88.8
अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा यहाँ विभिन्न कलाकारहरूको उपस्थिति रहेको छ। यसै क्रममा म दीपक राजगिरीसँग छु। उहाँसँग विष्णुभक्त फैयालले लामो सहकार्य गर्नुभयो। विशेष गरी तितो सत्यमा उहाँको एउटा विशेष भूमिकाका कारण लोकप्रिय पनि हुनुभयो र त्यस हिसाबले पनि उहाँसँग काम गर्दाखेरिका क्षणमा उहाँले कसरी उहाँलाई चिन्नुभएको थियो, उहाँको आनी बानी बानी बेहोरालाई उहाँले कसरी यति बेर स्मरण गर्नुहुन्छ, म दीपक राजगिरीजीसँग यो जिज्ञासा राख्दैछु। आज हामी दुःखद घडीमा छौँ। विष्णुभक्त फुँयाल एक आदर्श व्यक्तित्व, रङ्गकर्मीहरूको आदरणीय पात्र होइन, उहाँलाई यति बेर यो दुःखद घडीमा उहाँलाई कसरी स्मरण गर्नुहुन्छ?
म चाहिँ यसलाई दुःखद मृत्यु दुःखद हो तर म दुःखद मान्दैन। म अहिले पृथक रूपमा मैले त्यहाँ नै भनिरहेको थिएँ, मुस्कुराउनुहोस्, हाँस्नुहोस् तपाईँहरू, किनभने बाला ईश्वरले दिएको पुरस्कार हो यो। जुन कुनै पनि चलचित्रकर्मी नाट्यकर्मीको हातमा हुँदैन, एक त 79 वर्षको उमेर, त्यसमाथि क्रियाशील जीवन बाँच्दा बाँच्दै र त्यो पनि रङ्गकर्म गर्दा गर्दै त्यो पवित्र स्थलमा नाट्यश्वरको काखमा लड्नु भनेको यो सानो चान्चुने मान्छेले, सानो तपस्या भए गरेको मान्छेले हुँदैन। यसै पनि हामी त्यो उमेरमा पुगिसक्दा जिजिबिसा कमजोर हुँदै गइरहेको हुन्छ, तर उहाँमा जुन उत्साह, जुन उमङ्ग नाट्यकर्मप्रति, जुन आफ्नो अभिनयप्रति, जुन आफ्नो कर्मप्रति जुन प्रकारको लगाव थियो, जुन प्रकारको हौसलाबद्ध रूपमा उहाँ अगाडि लागिरहनु भएको थियो, त्यो अतुलनीय छ, अद्वितीय छ। र उहाँको जहाँ मृदुभाषी भन्ने शब्द छ, मरेपछि प्रयोग गर्ने भाषा, अरूमा त लागु धेरै हुँदैन, त्यो मिथ्या बोल्या हुन्छ मरेपछि, तर उहाँ चाहिँ साँच्चै नै मृदुभाषी, साँच्चै नै सरल। म आउँदाखेरि म हजुरवाला अभिनय गराएको जस्तो लाग्थ्यो आफूलाई, दिव्य बाबु भन्नुहुन्थ्यो, र उहाँ राजनीतिमा हुनुहुन्थ्यो, म पनि राजनीति शास्त्रको विद्यार्थी भएको कारणले गर्दा म खुब उहाँलाई बस्ने बित्तिकै म राजनीति कुरा निकालिहाल्थेँ उहाँसँग, र उहाँमा कहिले पनि म यो पदमा पुग्छु, त्यो पदमा जान्छु भन्नुभन्दा पनि समाज बिग्रिएको, देश बिग्रिएको चिन्ता नै हुन्थ्यो। पछि उहाँ कम्प्लिट एउटा मानिस हुनुहुन्थ्यो, एउटा सुमानिस, राम्रो कर्म गर्ने मानिस पनि हुनुहुन्थ्यो, राम्रो कलाकार हुनुहुन्थ्यो। र तितो सत्यमा पछिल्लो समय जोड्दाखेरि उहाँ पपुलर भएर उहाँ छक्क पनि पर्नुभयो। बाबु म आरामले बाटोमा हिँड्थेँ, हिँड्न नसक्ने भएँ, मलाई युवा युवतीहरूले घेर्छन् बाबु भन्नुहुन्थ्यो, प्रसन्नता व्यक्त गर्नुहुन्थ्यो, र मलाई घाटमा पुगेको बेलामा पनि बोला भए बाबु म आउँछु भनेर उहाँले व्यक्त गर्नुहुन्थ्यो, र त्यो प्रकारको उत्साह बोकेको मान्छे हुनुहुन्थ्यो।
उहाँबाट हामीले अब आउने पुस्ताले, अन्य रङ्गकर्मी तथा कलाकारले के कुरा सिक्न सक्छौँ उहाँबाट?
सबभन्दा ठुलो सिक्ने नै एकदम निरन्तरता भन्ने चिजलाई सिक्छौँ। हामी चाँडै आत्तिन्छौँ युवाहरू, लक्ष्य प्राप्तिमा नपुग्ने बित्तिकै हाम्रो उद्देश्य कमजोर हुन्छ, हाम्रो उद्देश्यका खुट्टाहरू काम्न थाल्छन्। तर बुवालाई हेरेर 79 वर्षको वृद्ध मानिस एक्लै बसिया छ, सुगरसँग जुझिरहेछ, बाथसँग जुझिरहेछ, तर अभिनय कर्म गरिरहेछ, पछि हामी कस्तो ठुलो पवित्र पेसामा छौँ भन्ने कुरा उहाँबाट सिक्न सकिन्छ। चाँडै उद्देश्य प्राप्ति, चाँडै अहिले देखिएका चमक धमक, स्टारडम खोज्नु हुँदैन। बुवाको कुरा गर्नुपर्दाखेरि त्यति भयङ्कर कलाकार हुनुहुन्थेन, तर उहाँप्रतिको जुन समर्पण, कलाप्रतिको समर्पण छ, अद्वितीय थियो, लगाव अद्वितीय थियो, र त्यसले गर्दाखेरि आज बुवालाई हेर्न, बुवालाई अन्तिम दर्शन गर्न यस्ता मान्छेहरू आएका छन्, यति धेरै मान्छेहरू आएका छन्। त्यो उहाँको सरल व्यक्तित्व र कलाप्रतिको समर्पणलाई हेरेर नै हो।
हस्, धन्यवाद। श्रोता, यति बेर हामी यो विष्णु भक्त फुँयालको पार्थिव शरीरलाई अन्तिम संस्कार गर्ने क्रममा विद्युत शवदाह गृहमा आइपुगेका छौँ। बिहानको 11 बजेदेखि लगभग अहिलेसम्म, केही समय अगाडिसम्म, प्रज्ञा भवन कमलादीमा विभिन्न रङ्गकर्मीहरू, विशिष्ट व्यक्तित्वहरू, राजनीतिज्ञहरू लगायतका अन्य व्यक्तित्वहरूको उपस्थितिमा उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम थियो। त्यस पछाडि उहाँलाई अहिले विद्युत शवदाह गृहमा लिएर आएर उहाँहरूकै छोराहरूको इच्छाअनुसार अन्तिम दाह संस्कार गर्ने कार्यमा सबैजना जुटिरहनु भएको छ। यसै क्रममा यो दुःखद घडीमा अब यसलाई रङ्गकर्मीले दुई ढङ्गले लिनुभएको छ, एउटा दुःखद घडीको रूपमा पनि लिनुभएको छ, एक ढङ्गले स्वयं विष्णुभक्त फुँयालको जुन आफ्नो इच्छा थियो त्यो मुताबिक उहाँले मृत्युवरण गर्न पाउँदाखेरि चाहिँ त्यो हिसाबले उहाँहरूले यसलाई एउटा सुखद पक्ष पनि मानिदिनुपर्छ उहाँको आत्माको हिसाबले भनेर पनि सबैले त्यसरी हेर्नुभएको छ। यसबिचमा विष्णुभक्त फुँयालसँग लामो सहकार्य गर्दै आउनुभएका, एउटा नाट्य जगतमा, नेपालको चलचित्र जगतमा र कला जगतमा धेरै आफ्ना शुभचिन्तकहरू जन्माइसक्नुभएका अग्रणी व्यक्तित्व मदन दास श्रेष्ठ यति बेला मसँग हुनुहुन्छ, म उहाँलाई विष्णुभक्त फुँयालको स्मरण उहाँले कसरी गर्दै हुन्छ म उहाँसँग कुरा गर्दैछु। दाइ, दुःखको घडीमा यहाँलाई मैले एकछिन केही कुरा गर्नको लागि सम्पर्कमा ल्याएँ।
हजुर,
यति बेला विष्णुभक्त फुँयालजीलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ?
विष्णुभक्त फुँयाल एउटा इनर्जेटिक, एउटा कहिले जीवनमा कहिले नथाक्ने व्यक्तिको रूपमा म उहाँलाई लिन्छु। उहाँको आफ्नो कर्म नाट्य क्षेत्र, चलचित्र क्षेत्र, रेडियो कर्मीको रूपमा पनि उहाँलाई म सम्झन चाहन्छु। बढी त उहाँसँग म रेडियो नाटकसँग धेरै वर्षसम्म उहाँसँग संलग्न भएर मैले काम गरेको छु। एउटा निष्ठावान आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दा गर्दै उहाँ साथीहरूको बिचमा भन्नुहुन्थ्यो, मेरो मरण रङ्गमञ्चमै होस्, मेरो मरण कार्यक्षेत्रमै होस् भन्ने उहाँको एउटा इच्छा थियो। उहाँको इच्छा मरण भएकोमा चाहिँ एउटा उहाँले जे चाहनु भएको थियो त्यो हो। तर हाम्रो यो रङ्गमञ्च र रङ्गकर्मीहरूको लागि चाहिँ एउटा नराम्रो क्षति भएको छ। एउटा हामीले कहिल्यै नथाक्ने जीवनसँग व्यक्तिलाई हामीले गुमाएका छौँ। यति मात्रै होइन, सडक नाटकको माध्यमबाट आम मानिसहरूलाई जनचेतना जगाउनको लागि गाउँ गाउँमा कुना कुनामा त्यो उमेरमा पनि नथाकिकन सबैलाई सङ्गठित गरेर एउटा संस्था स्थापना गरेर त्यो संस्थाको अध्यक्षताको रूपमा उहाँले गाउँ गाउँमा जागरणको रूपमा सडक नाटकहरू गर्नुहुन्थ्यो। त्यो गर्दा पनि नथाक्ने व्यक्ति यो उमेरमा, त्यस्तो व्यक्तिलाई आज हामीले गुमाएका छौँ। यही उहाँको चिर शान्तिको एउटा कामना गर्दछु। र विष्णु भक्त फुँयालले देखाएको जुन सत्मार्ग हो त्यो मार्गमा हामी सबै रङ्गकर्मीहरू हिँड्ने प्रेरणा पनि यसले हामीलाई दिएको छ।
अब पछिल्लो समय यहाँको उहाँसँगको सम्पर्क स्मरण गर्न सक्नुहुन्छ? कहिलेतिर भएको थियो?
पछिल्लो समय चाहिँ उहाँले मलाई के भन्नुहुन्थ्यो भने, एकचोटि तपाईँसँग म भेट्न चाहन्छु भन्नुहुन्थ्यो। म विभिन्न कारणले म बाहिरको बाहिर नै भइरहन्थेँ, त्यो कारणले उहाँसँग भेट्ने समय मिलिरहेको थिएन। योभन्दा अगाडि भर्खरै 15-20 दिन अगाडि मात्रै उहाँले मलाई
सम्पर्क गर्नु,
मलाई उहाँले मदन सर भन्नुहुन्थ्यो। है, उमेरले मभन्दा उहाँ जेठो पाको हुनुहुन्थ्यो, सिनियर हुनुहुन्थ्यो, तर मलाई उहाँले मदन सर भन्नुहुन्थ्यो। सर एकचोटि भेट्न पाए हुन्थ्यो, कुरा गर्नुहुन्थ्यो धेरै भनेर भन्नुहुन्थ्यो, तर विधिको विडम्बना त्यो सपना चाहिँ पुरा हुन सकेन। मैले उहाँलाई भेट्न पनि सकिनँ। आज उहाँको पार्थिव शरीरलाई मैले फुल चढाएर श्रद्धा सुमन मात्रै अर्पणे अवसर पाएँ।
अब समग्रमा भन्नुपर्दा, अब आउने रङ्गकर्मीहरू र अहिले क्रियाशील रङ्गकर्मीहरूलाई उहाँले देखाएको बाटोबाट के कस्तो पाठ सिकेर अगाडि बढ्नुपर्ने, यति बेर यहाँले चाहिँ आफ्नो भनाइमा त्यो कुरा राख्न चाहनुहुन्छ?
अहिले जस्तै अब हाम्रो बेला विष्णुभक्त फुँयालजीले लाग्नुभएको बेला जति गाह्रो थियो यो क्षेत्रमा, जति सामाजिक अपहेलित हुन्थ्यो, सामाजिक प्रतिष्ठा थिएन, त्यो अवस्था त विष्णुभक्त फुँयालले झेलिसक्नु भएको छ र हामीले पनि झेलेर आएका छौँ। र उहाँले देखाएको त्यो अवस्थालाई पनि उहाँले कहिले नथाकिकन, कहिले विचलित नभइकन रङ्गकर्ममा लागिरहनु भयो। अहिलेको यङ जेनेरेसन, अहिलेको अवस्थामा रङ्गकर्मी र यो क्षेत्रमा लाग्नेहरूको राम्रो स्कोप छ, सामाजिक प्रतिष्ठा छ, हरेक सुविधाहरू छ, भौतिक सुविधाहरू छन्। त्यो कारणले पनि अहिलेको जेनेरेसनलाई चाहिँ त्यति गाह्रो नहोला। तर हाम्रो पुरानो पौराणिक मौलिक नाटकहरू, मौलिक वस्तुहरू र मौलिक चिजहरूलाई बिर्सनु न, र पुरानो कलाकारहरूलाई पनि उनीहरूले देखाएको कुरालाई मनन गरेर अगाडि बढ्नु पर्छ जस्तो लाग्छ मलाई।
यस्तो दुःखद घडीमा पनि यहाँले आफ्नो बहुमूल्य समय दिएर महत्त्वपूर्ण विचारहरू व्यक्त गर्नुभयो, पक्कै पनि नयाँ आउने रङ्गकर्मीलाई प्रेरणाको विषय बन्यो। यहाँलाई धेरै धेरै धन्यवाद।
हस् हस्, यहाँलाई पनि धन्यवाद छ।
हजुर, अब यो दुःखद अवस्थामा धेरै कलाकारहरूको उपस्थिति भइरहेको छ। यसै सन्दर्भमा मसँग यति बेर नेपाली कला क्षेत्रमा लामो योगदान पुर्याउने सबैका प्रिय पात्र रवि गिरी मेरो अगाडि हुनुहुन्छ। पक्कै पनि विष्णुभक्त फुयालज्यूसँग उहाँको धेरै पटक सम्पर्क भएको छ र उहाँले उहाँ नजिकबाट चिन्नुभएको छ। म यति बेर उहाँलाई केही आफ्ना कुराहरू राखिदिनका लागि अनुरोध गर्दछु। यति बेर यो दुःखद अवस्था छन् त मैले तै पनि यहाँसँग कुरा गर्ने चेष्टा गरेँ। उहाँ विष्णुभक्त फुयालज्यूको जुन किसिमको एउटा इच्छा र मरण हामीले अहिले देख्नु परेको छ, भोग्नु परेको छ, यति बेर कसरी स्मरण गर्नुहुन्छ उहाँलाई?
अब यो त योगिक मरण भन्छन् हाम्रो शास्त्रद्वारा। यस्तो मरण सायद करोडौँमा एकजनाको हुन्छ। अहिले हामी साथीहरू बसेर पुरा रिसर्च गऱ्यौँ, उसमा एसियामा त पहिले नै रहेछ उहाँको, त्यस कारणले गर्दाखेरि एसियामा त पहिले नै रहेछ, अब सायद वर्ल्डमै पनि हुनसक्छ, रिसर्चले बताउँछ। यो मान्ने उहाँ एउटा गजबको मानव हुनुहुन्थ्यो। उहाँको कुरा कसरी गरौँ, यति पवित्र, यति संयम, यति धैर्य, यति सरल, यति सजिलो, के भनौँ उहाँको। र उहाँको कलाकारिता नै आफ्नो जीवन मान्नुहुन्थ्यो उहाँले। मैले उहाँसँग अझै लामो काम गरेको, सँगै काम गरेको अविरल बग्दछ इन्द्रावती, जसमा मैले सानाकाजीको रोल गरेका थिएँ, उहाँले दलित परिवारको रोल गर्नुभएको थियो, लामो परिवारसँग बसियो। उहाँको दर्शनका कुराहरू हुन्थे, उहाँले कलाको गहिराईलाई हामीलाई सिकाउनुहुन्थ्यो, बुझाउनुहुन्थ्यो। फेरि मेरो पनि कस्तो भने अग्रजसँग बस्ने बानी, मलाई पनि अग्रजसँग बस्दा आनन्द लाग्ने, अनि उहाँसँग धेरै कुराहरू गर्थ्यौँ। अहिले साँच्चै भन्यो भने अरू लामो समयसम्म मलाई कलामा एउटा चाहिँ धैर्य दिने एउटा व्यक्तित्व मान्छु म। र उहाँ असत्य पवित्र भएको हुनाले उहाँले आफूले इच्छा गरेको मरण उहाँले पाउनुभयो, र यो करोडौँमा हो, हाम्रो बिचमा उहाँ हुनुहुन्न। क्षति त ठुलो भएको छ, तर उहाँले चाहेको चिज हुँदाखेरि हामीले त्यति विचलित हुनु हुँदैन भनेर भन्न चाहन्छु।
अब उहाँको जुन एउटा कार्य गर्ने शैली थियो, उहाँले जसरी एउटा नेपालको रङ्गमञ्च र कला क्षेत्रलाई लगानी गरेर आफ्नो के योगदान गर्नुभयो, यसबाट आउने जेनेरेसनले के कस्तो पाठ र लेसन लिन सकिन्छ? यति बेर त हामीले त्यही स्मरण गर्ने बेला हो।
अब त्यही हो, उहाँको सहनशीलता, उहाँको धैर्य, कामप्रतिको लगाव, कामप्रतिको तपस्या, त्यो नै हामीले सिक्नुपर्छ। उहाँले मेरो खाना के, मेरो पारिश्रमिक के, म कसरी जाने, उहाँलाई त्यो होइन, उहाँलाई दिएको पात्रताभित्र डुबिरहने बानी, डुबिरहने, र कहिले पनि टाइमभन्दा दुई मिनट एक मिनट पनि ढिलो नजाने त्यो ठाउँमा, चाहे त्यो नाटक होस्, चाहे त्यो चलचित्र होस्, चाहे त्यो टेलिफिल्म होस्, कुनैमा पनि ठिक टाइममा पुग्ने, टाइमभन्दा अझ अगाडि पुग्ने, र सबैसँग हाँसो खेलो गर्ने, रमाइलो गर्ने, प्रेमले बोल्ने, म ठुलो, उहाँलाई कहिले कहिले भाव नै मैले त देख्दै देखिनँ, यस्तो व्यक्तित्व हो। त्यस कारणले यस्तै भावना भएपछि मात्र कलाकार भइन्छ। किनभने मलाई एउटा व्यक्तिगत रूपमा पनि लाग्छ, यी सारा संसार साथीहरू पब्लिक रूपी भगवान्हरूले गर्दाखेरि नै हामीले यो इतिहास बनाएको हो नि। अब यी भगवान्हरूलाई नै हामीले यसरी बोल्ने त होइन, सान्देर बोल्ने त होइन, केही कुरा उहाँमा थियो क्या, अनि उहाँ आज यति अमर हुनुभयो।
हस्, यस्तो दुःखको बेलामा पनि मैले यहाँका केही शब्दहरू लिन पाएँ, धेरै खुसी लागेको छ।
धन्यवाद।
हस् हस्, धन्यवाद। श्रोता, हामी तपाईँहरूलाई यति बेर वरिष्ठ रङ्गकर्मी तथा कलाकार विष्णुभक्त फुयालको रङ्गमञ्चमा नाटक गर्दा गर्दै उहाँको देहावसान भएको दुःखद अवस्थाको प्रत्यक्ष गतिविधि सँगसँगै उहाँसँग जोडिएका कलाकार, शुभचिन्तक, सहकर्मीहरूसँगको कुराकानी र उहाँको अनुभव र अनुभूति तपाईँहरू बिचमा प्रस्तुत गरिरहेका छौँ। यसै क्रममा धेरैलाई यो एउटा चर्चाको विषय पनि बन्यो, महर्षि यज्ञवल्क्य नाटक, जसमा उहाँले राजा जनकको भूमिका निर्वाह गर्नुभएको थियो र रङ्गमञ्चमा राजा जनकको भूमिका निर्वाह गरेर अन्तिम संवाद प्रस्तुत गर्ने क्रममा रङ्गमञ्चमै उहाँले इच्छा गरे मुताबिक नै उहाँको देहावसान भयो। यो पटक पटक हामीले यहाँहरूलाई जानकारी गराइसकेका छौँ, तथापि यो महत्त्वपूर्ण कुरा थियो र हामीले बारम्बार यसलाई दोहोऱ्याइ पनि रहेका छौँ। यति बेर म महर्षि यज्ञवल्क्यको भूमिका निर्वाह गर्नु हुने युवा रङ्गकर्मी बिम्ब जीवसँग छु। म उहाँसँग कुराकानीलाई अगाडि बढाउँछु र उहाँ पछिल्लो समय रङ्गमञ्चमा क्रियाशील भएर लाग्नुभएको छ। बिम्ब अधिकारी, उहाँसँगको यो कुराकानी सँगसँगै उहाँलाई कस्तो मञ्चमा उहाँसँगै संवाद गरिरहनु भएको थियो महर्षि यज्ञवल्क्य नाटकमा महर्षि यज्ञवल्क्यको विद्वताको अन्तिम घोषणा गर्ने क्रममा उहाँ उभिएर उहाँले घोषणा गर्नुपर्थ्यो त्यति बेर, त्यो बेलाको अनुभूति कस्तो छ म उहाँसँग कुरा गर्दैछु। तपाईँ रङ्गमञ्चमै हुनुहुन्थ्यो, विष्णुभक्त फुँयाल राजा जनकको भूमिकामा हुनुहुन्थ्यो, तपाईँ महर्षि यज्ञवल्क्यको भूमिकामा हुनुहुन्थ्यो। त्यति बेर अन्तिम अवस्थामा विद्वत वर्गहरूको आफआफ्नो तर्क प्रस्तुत गरिसके पछाडि साकल्यले त्यसमा प्रतिवाद गरेपछि त्यो प्रतिवादको जवाब पनि दिइसकेपछि उहाँ मूर्छित भएर जब मञ्चबाट बाहिरिनु भयो त्यो मञ्चकै दृश्य थियो। त्यस पछाडि राजा जनकले अन्तिममा घोषणा गर्नको लागि मन्त्रीज्यूले एक प्रकारको उद्घोष गर्नुभयो र राजा जनक उठ्ने क्रममा त्यो घटना भयो। त्यति बेर तपाईँ त्यहीँ उहाँसँगैकै संवादलाई पर्खेर बसिरहनु भएको थियो, त्यो घटनाक्रमलाई कसरी तपाईँले चाहिँ सम्हाल्नुभयो र कस्तो स्थिति आइपऱ्यो त्यहाँ?
त्यो बेलामा तपाईँले भने जस्तै हामी सबैजना त्यो हाम्रो व्यक्तिगत सोचाइ हाबी भएको भन्दा पनि हाम्रो क्यारेक्टरको सोचाइ चाहिँ हामी एकअर्कामाथि हाबी भइरहेको थियो त्यो बेलामा। अनि म पुरै क्यारेक्टरमै थिएँ अनि अरू पनि क्यारेक्टरमै थियौँ हामी सबैजना। अनि हामीले चाहिँ एक किसिमको लागि सबैजनाको दिमागमा के चलेछ भन्दाखेरि चाहिँ उहाँले इम्प्रोभाइज पो गर्नुभयो कि भने जस्तो पनि दिमागमा झट्टा आयो एकछिनको लागि, तर होइन एकैछिनमा अब त्यो थाहा भइहाल्यो सबैजनालाई। अनि तपाईँले भने जस्तो अब ठ्याक्क उहाँले मलाई नै सम्बोधन गरेर भन्ने ठ्याक्क टाइम आइपुगेको थियो, त्यो 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 बिन्दुमा पुगेको थियो नाटक चाहिँ। अनि त्यो एक्सपिरियन्स चाहिँ कस्तो भन्दाखेरि नाटकभित्र पनि अझ अर्को नाटक भएको जस्तो एक किसिमको फिल भएको थियो मलाई। अनि गएर पर्दा बन्द गर्न लगाइयो अनि त्यतिखेर जेलसम्म पनि अडियन्सलाई चाहिँ पत्तो थिएन किनभने हामी सबैजनाले क्यारेक्टर छोडेकै थिएन त्यतिखेरसम्म पनि। अनि त्यो एक्सपिरियन्स चाहिँ कस्तो एकदमै नाटकभन्दा पनि नाटकीय लागेको थियो कि मलाई एक किसिमले।
त्यति बेर तपाईँलाई अब एउटा मोडमा त आएर पक्कै पनि अनुभूति भयो होला कि यो नाटकभित्रको नाटक होइन अथवा उहाँले इम्प्रोभाइज गर्नुभएको होइन, यो चाहिँ केही सत्य घटना यहाँ कुनै अप्ठ्यारो परिरहेको छ भन्ने अन्तिम उहाँलाई तपाईँलाई अनुभूति त पक्कै भयो होला। त्यो 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 निर्णय गर्दाखेरिको क्षण तपाईँले कसरी आफूले त्यो मञ्चमा उहाँको त्यो स्थितिलाई सम्हाल्नतिर तपाईँ अगाडि बढ्नुभयो, कसरी त्यो आफ्नो क्यारेक्टरबाट उठेर तपाईँ आफ्नो रियल एउटा बिम्ब भएर उहाँको सहयोग गर्नको लागि अथवा जनक राजासँगको जुन संवाद नभन्दा पनि विष्णुभक्त फुँयालको त्यो स्थितिलाई सम्हाल्नतिर तपाईँ अग्रसर रहनुभयो, त्यति बेलाको क्षणलाई सम्झिनुहोस् न।
त्यतिखेर चाहिँ म अलिकति आत्तिए पनि साँचो भन्नुपर्दाखेरि, अनि हामी अब थोरै कलाकार मात्र होइन, हामी करिब 50 जति थियौँ कलाकारहरू, अनि मभन्दा अलिक बढी एक्सपिरियन्स मान्छेहरू पनि हुन्थ्यो त्यहाँ। सबैजनाले उहाँहरूले सम्हालिहाल्नु भयो उहाँलाई, अनि म चाहिँ त्यहाँ हावा गुम्सेला कि भन्ने डरले म चाहिँ अलिकति पर बसिरहेको थिएँ। अनि मैले चाहिँ एक किसिमले मेरो सोचाइ चाहिँ त्यसपछि उहाँलाई लिएर गइयो हस्पिटलमा, अनि म चाहिँ उता हाम्रो दारीजुङ्गा नकली दारीजुङ्गाहरू उतार्नको लागि तल मेकअप रुममा गएको थियौँ। अनि त्यतिखेरसम्म पनि म चाहिँ एक किसिम च्यापेछ केही चिजले, बेथाले च्यापे, एक किसिममा ठिक भइहाल्नुहुन्छ उहाँ, अनकन्सियस हुनुभयो, फेरि अब होसमा आइहाल्नुहुन्छ, त्यसपछि फेरि भोलिबाट त हामी नाटक गरिहाल्छौँ नि भने जस्तो सोचमा थिएँ म। अनि मैले चाहिँ त्यस्तो गम्भीर रूपले त्यो त्यो पोइन्टमा चाहिँ लिएको थिइनँ त्यो चिजलाई।
यो आज यो स्थिति आउला भने तपाईँलाई त्यति बेर परेको थिएन, तत्कालको उहाँको अशक्तता होला, केही समय पछाडि क्षमा मागेर नाटक सुरु गरिन्छ भन्ने लागेको थियो
एकदम। म त त्यही सोचमा थिएँ, तल गएर दारी फुकाल्ने कि नफुकाल्ने भन्ने सोचमा पनि थिएँ म त आज। उहाँ अब एकैछिनमा बिउजिहाल्नुहुन्छ हामीले, अनि त्यसपछि फेरि सुचारू गरिन्छ त्यही पोइन्टबाट, अडियन्सलाई पनि निराश पार्ने भनेर सोचे जस्तो त्यसरी सोचेको थिएँ मैले चाहिँ। तर हस्पिटलमा गइसकेपछि चाहिँ अनि मैले चाहिँ अझ यसरी एकदमै क्याजुअली नै भनेको थिएँ उहाँ हस्पिटलमा कुर्नुभएकोहरूलाई पनि, दारीजुङ्गा फुकालेर गइसकेपछि अनि के बिर्सिसक्नुभयो विष्णुभक्त सर भनेर मैले यसरी नै भने, कोही पनि बोल्दैन थिएँ। अनि गएर ढोका त्यो चेन गेटबाट हेरौँ भित्र छिर्न दिएन हामीलाई, अनि चेन गेटबाट देख्ने ठाउँमा राखेको थियो उहाँलाई, त्यो मोनिटरहरू पनि देखिन्थ्यो, त्यो हार्टबिटको मोनिटरहरूदेखि लिएर सबै, अनि त्यहाँ डक्टरले त्यो एकदमै
प्रेसर दिइरहेको
प्रेसर दिइरहेको त्यो त्यो दृश्य देखेपछि चाहिँ अनि म पनि त्यसपछि चाहिँ अचानक त्यो ओहो यो त एकदमै
डरलाग्दो
डरलाग्दो अवस्था, एकदम गम्भीर सिचुएसन पुगिसकेछ भने जस्तो त्यतिखेर बल्ल रियलाइज भएको मलाई चाहिँ। म चाहिँ त्यो नाटक हामीले बन्द गर्दाखेरि, पर्दा बन्द गर्दाखेरि, उहाँ एकछिन त्यो अचेत हुँदाखेरि पनि मैले चाहिँ एक किसिमको बेहोसी मात्र हो, कहिले काहीँ अब त्यो उमेरमा पुगिसकेको मान्छे, सुगरले च्यापेको, ब्लड प्रेसरले च्यापेको मान्छे, यो त नर्मलै होला, कहिले काहीँ यस्तो हुनसक्छ भने जस्तो सोच्थ्यो मेरो. तर त्यो पोइन्टमा गएपछि चाहिँ बल्ल मलाई अनि हस्पिटलमा त्यो हर्टबिट, त्यो इरेगुलर हर्टबिटहरू देख्दाखेरि अनि डक्टरको त्यो प्रेसर गरेको देख्दाखेरि चाहिँ बल्ल अनि गम्भीर भएको थिएँ म चाहिँ त्यो पोइन्टमा आएर.
अब त्यस पछाडि त सबैलाई सहन गाह्रो भयो, हामी सबै स्तब्ध भयौँ, किनभने म पनि एउटा कलाकारकै रूपमा तपाईँसँगै तपाईँको पिताजी भएर उत्रिएको थिएँ होइन, देवदूतको चरित्रमा. अब हामी सबैलाई अप्ठ्यारो भयो देवरातको चरित्रमा, अब एउटा अप्ठ्यारोपन त त्यहाँ भइगयो. अहिले पनि हामी सबै स्तब्ध छौँ अन्तिम संस्कारका लागि पशुपतिको यो विद्युतीय शब्दगृहमा अहिले हामी कुराकानी गरिरहेका छौँ. अब उहाँसँग तपाईँले लामो समयसम्म काम गर्नुभयो, एउटा पुरानो पुस्ताको कलाकारसँग चाहिँ काम गर्न पाउनुभयो, रिहर्सलमा सधैँ रहनुभयो, एउटा हँसी मजाक गर्ने व्यक्ति. एकछिन अगाडिसम्म पनि तपाईँ हामी सबै हँसी मजाक गरिरहेका थियौँ, अचानक त्यो दृश्य त्यस्तो देखियो. अब यो दुःखद अवस्थामा उहाँको व्यक्तित्वलाई तपाईँले कसरी स्मरण गर्नुहुन्छ र उहाँबाट अब के सिकिन्छ जस्तो तपाईँलाई लागेको छ?
एकदम मैले चाहिँ सबैभन्दा सिकेको उहाँबाट भन्नुपर्दाखेरि चाहिँ एक त पङ्क्चुअलिटी, उहाँ कहिले पनि टाइम वेस्ट गर्नुहुँदैन थियो, ठ्याक्क जुन टाइममा बोलाइएको छ आधी घन्टा 15 मिनट पनि ढिलो नहुने कहिले पनि ठ्याक्क त्यही टाइम आइपुग्ने, बरु कुरेर बस्नुहुन्थ्यो. त्यति एक्सपिरियन्स भएको मान्छेले त अलिक कुरेर बस्दैनन् जेनरली, त्यो एउटा स्टार्डम देखाउने चलन छ, त्यो चाहिँ अलिकति पनि देखाउँदैन थियो उहाँमा, अलिकति पनि थिएन त्यस्तो चाहिँ अहम त अलिकति पनि थिएन. अनि उहाँको पङ्क्चुअलिटी चाहिँ मलाई एकदमै इम्प्रेस गर्थ्यो. अनि अर्को चाहिँ मलाई उहाँको पोजिटिभिटी, त्यो जुन सकारात्मकता उहाँमा थियो, अँ जस्तो उहाँ विगतको नराम्रो कुराहरू गर्दाखेरि पनि अथवा कसैको बारेमा त्यो मान्छेले त एकदम नराम्रो चिज गर्यो नि भनेर भन्दाखेरि पनि त्यो एउटा पोजिटिभिटीका साथ भन्नुहुन्थ्यो कि उहाँले जहिले पनि. अनि म चाहिँ ओहो, यो उमेरमा मभित्र पनि, किनभने मैले देखेको अनुसार चाहिँ मेरो आफन्तहरूमा पनि त्यो उमेरमा मान्छेहरूलाई एकदमै त्यो इरिटेसन हुन्छ कि त्यो सानसानो चिजहरूदेखि लिएर. उहाँ चाहिँ एकदमै पोजिटिभ बस्ने जहिले पनि, ल हाम्रो नाटक सर्यो एक महिना पछाडि सर्यो भन्दाखेरि पनि ल केही छैन
फेरि
गरौँला भन्ने. अनि जस्तो उहाँले त अब 50 वर्षभन्दा बढी यो क्षेत्रमा बिताउनु भयो, हामी त म त जम्मा 1 वर्ष जति मात्र बिताएको छु, त्यही पनि उहाँले त्यो ग्याप फिल हुन नदिने कहिले पनि. एकदमै वार्म, एकदमै उहाँको भाइब चाहिँ मलाई एकदमै वार्म र एकदमै पोजिटिभ फिल हुन्थ्यो उहाँको वरिपरि बस्दाखेरि चाहिँ. अनि त्यो नै हो मलाई इम्प्रेस गरेको चाहिँ, सायद म पनि त्यतिको पोजिटिभ हुन सक्छु कि सक्दिनँ त्यो उमेरमा, उहाँको उमेरमा पुग्दाखेरि म त्यति नै पोजिटिभिटी मभित्र रहन्छ कि रहँदैन भनेको चाहिँ म सोच्छु कहिले काहीँ अहिलेको पोइन्टमा आएर चाहिँ.
विमलजी, अब तपाईँले आफ्नो अनुभव र अनुभूति राखिदिनु भयो, बडा खुसी लाग्यो. र अब यो दुःखदको घडीमा पनि तपाईँको अभिव्यक्तिले गर्दा खुसी मान्नुपर्ने बाध्यता पनि भयो, र अब उहाँसँगै त्यसरी काम गर्न पाउनुभयो, एउटा महत्त्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो. आशा छ यो शोकलाई शक्तिमा परिणत गरेर आगामी दिनमा तपाईँले उहाँले देखाएको बाटोमा, रङ्गकर्ममा यो ऐतिहासिक क्षणलाई स्मरण गरेर अत्यन्त निष्ठाका साथ, अनुशासनका साथ अगाडि बढेर उहाँको जुन एउटा देखाएको बाटो थियो त्यसलाई निरन्तरता दिने कुरामा तपाईँको पनि ठुलो योगदान रहन्छ भन्ने अपेक्षा राखेको छु.
एकदम
धन्यवाद. श्रोता, हामी विभिन्न कलाकार, त्यसै गरी समाजका प्रतिष्ठित व्यक्ति, राजनीतिज्ञ र उहाँसँग सँगै सहयात्रा गर्ने व्यक्तित्वहरूसँगको उहाँसँगको स्मरण गराउने क्रममा यति बेर नेपाली कला जगतमा लामो योगदान पुर्याउनु हुने कलाकार, वरिष्ठ रङ्गकर्मी कलाकार लक्ष्मी गिरी मसँग हुनुहुन्छ. र अहिले यति बेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेर उहाँ विद्युतीय शब्दाह गृहमा यति बेर विष्णुभक्त फुँयालको पार्थिव शरीरलाई भित्र प्रवेश गराइएको छ र हामी बाहिर रहेर उहाँसँग कुराकानी गर्ने क्रममा छौँ. मैले यति बेर स्वागत छ यहाँलाई कार्यक्रममा भन्ने शब्द प्रयोग गर्न सकिनँ, म सोझै कुराकानीमा जान्छु. आजको यो दुःखद घडीमा विष्णुभक्त फुँयाललाई कसरी स्मरण गर्नुहुन्छ?
मलाई दाईलाई स्मरण गर्नुपर्दा, हामी सानो सानो रोगलाई नै अहिले आत्थु भनेर प्रड्युसरहरूलाई दुःख दिने बानी बसेको थियो, भनेपछि दाईको मरण देख्दाखेरि मलाई पनि त्यस्तै होस् जस्तो लाग्यो. किन भन्नु होला भने उहाँसित धेरैवटा रोगहरू थिए, युरिक एसिड थियो, प्रेसर थियो, सुगर थियो, त्यही पनि उहाँले कहिले पनि आफ्नो ऊहरूलाई दुःख दिनु भएन. मैले 420 को झट्कामा दाई अलिकति ढिला आउनुभयो, अनि दाई हजुर त या 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 गर्दै डान्स गर्दै आ जस्तो लाग्यो. लाग्यो भने, किनकि त्यतिखेर तितो सत्यमा दाई हिट हुनुहुन्थ्यो हिपहप गाना गाएर, अनि डान्स गर्दै आइदिने दाई भने कहाँ डान्स लक्ष्मीजी आज त यही युरिक एसिडको यो खुट्टोको हेर्नु नि यस्तो भयो भन्नुभयो। अनि मैले यसो सोचेँ दाई सन्चो नबाबेला त घरमा बसे हुन्थ्यो नि, भने लक्ष्मीजी घरमा बसेर के गर्नु, अब गाउँलेसित बोल्यो अन्ठे सन्ठे खाली क्वेसन र एन्सर मात्रै हुन्छ, तपाईँहरू यहाँ हुनुहुन्छ ऊ छ कमसेकम काम गर्दा गर्दै भुकलुक्क ढल्यो भने ल है भनेर तपाईँहरूले दौडाएर लानुहुन्छ भन्नुभएको थियो, साँच्चीकै त्यो भनेको आज उहाँले पुर्याउनु भएछ। यो मैले आजभन्दा 3 वर्ष अगाडिको कुरा गर्दैछु, र अनि बिचमा पनि भेट भयो दाईलाई, अनि दाई कता भने म यहाँ आज मण्डलामा फलानालाई भेट्न आएको भन्नुभयो। अनि दाई तपाईँ जहिले हेऱ्यो नि यस्तै फुर्तिलै हुने भने, हेर्नुहोस् लक्ष्मीजी म फुर्तिलो छैन भने झन् रोग बढ्छ, रोगलाई पेल्न त हामीले पो सक्नु पऱ्यो, आखिर जाने दिन त एउटा एक दिन त छँदैछ नि, त्यो एक दिनलाई अहिलेदेखि आइज भनेर किन निमन्त्रणा दिनु, त्यसलाई जा भनेर घट्याड्ने हो भन्नुहुन्थ्यो त्यो शब्दले। अब मलाई साँच्चीकै म जस्ता एउटा पुराना कलाकारहरूले साँच्चीकै यसै गरेर नै हामीले ऊ गर्नुपर्छ, सक्रिय हुनुपर्छ भन्ने लाग्छ, किनभने अल्जाइमर हुन्छ डिमेन्सिया हुन्छ भन्छन्। दाईलाई एक पाना डायलग दियो भने सर गर्नुहुन्थ्यो, अनि दाई हामीलाई त कन्टै हुँदैन कसरी भने यो नाटकले सिकायो कि, तपाईँले पनि त्यसो भने तपाईँ झन् ट्यालेन्ट हुनुहुन्छ भने ट्यालेन्ट हुनु एक ठाउँमा दाई भन्दा म केही न केही दाई भनिहालेँ, 10 वर्ष त पक्कै जेठो हुनुहुन्छ होला नि, भने यो जेठो र कान्छोले होइन नानी, यो चाहिँ के हुन्छ भने आफ्नो लगनशीलतालाई हो भने रोगलाई हामीले जित्न सक्छौँ भन्नुहुन्छ भन्नुहुन्थ्यो। यो कुरा मलाई आज साँच्चीकै हो जस्तो लाग्छ, यथार्थमा हो जस्तो लाग्छ। कहिले काहीँ भन्दाखेरि मान्छेले दर्शन छाँट्यो भन्छन्, होइन दर्शनभित्रै हामी बाँच्नु पर्दो रहेछ, अनि मान्छेले साँच्चीको अमर जीवन पनि बाँच्न पाउँदो रहेछ। कला क्षेत्रमा यत्रो वर्ष लाग्नुभयो दाईले, विभिन्न राजनीति उसमा पनि वडा सदस्य पनि भयो भनेर मलाई सुनाउनुहुन्थ्यो, अनि त्यो र यो अनुभव त्यसमा अलिअलि फटा बोल्नु पर्थ्यो, तर मैले चाहिँ सोसल वर्क गरेँ, कहिले किन फटा बोल्नु पर्थ्यो त दाई भने, होला होइन होइनलाई हो भन्नु पर्थ्यो, कसैलाई बचाउनु पर्दा हो भन्नु पर्थ्यो, कसैलाई उडाउनु पर्दा होइन भए पनि हो भन्नु पर्थ्यो, त्यस्तै हो नानी। त्यही भएर मलाई त्यो त त्यति लागेन, तर मलाई यही कला क्षेत्र राम्रो लाग्यो भन्नुहुन्थ्यो। अनि ए मैले राष्ट्र ब्याङ्क छोडेर यता ठिक गरेँ भने ठिक गर्नुभयो नि आफ्नो आत्मशान्तिको लागि, तर स्वास्थ्यको लागि तपाईँ सधैँ सक्रिय हुनुहोस् भन्नुभएको छ, त्यो दाईको कुरालाई म अब आज पुरा गर्छु भन्ने मैले पनि सङ्कल्प लिएको छु। मलाई लाग्छ सबैले नै आफ्नो साना रोगहरूलाई जचाउन चाहिँ नछोड्नु, तर मलाई रोग लाग्यो भनेर बस्नुहुन्छ भने झन् बढी रोगले सताउँछ भन्ने कुरा चाहिँ मलाई दाईको उदाहरणबाट म चाहिँ प्रभावित छु।
हस्, यहाँले दुःखको घडीमा पनि आफ्नो विचारहरू राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब भाव्यवान हुनुभन्दा पनि यसलाई प्रेरणाको रूपमा लिएर यहाँको पनि कलाकारिता अझ सक्रिय रूपमा अगाडि बढ्छ भन्ने मेरो तर्फबाट पनि थप शुभकामना छ।
हजुर, अहिले तपाईँले मलाई जसरी यो बोल्ने मौका पनि दिनुभयो र बोल्नु पनि पर्छ, हामी जस्ताले बोल्यो भने दर्शकहरूले सुनेर यो कुरालाई कोही न कोही एकजनाले त कमसेकम आत्मसात गर्ला, त्यसैले आदरणीय श्रोता तथा दर्शकवृन्द म लक्ष्मी गिरीको हार्दिक नमस्कार।
यति बेला मसँग युवा रङ्गकर्मी राज खत्री हुनुहुन्छ, उहाँ श्राम सभाको क्यारेक्टरमा प्रस्तुत हुनुभएको थियो र त्यहाँ त्यो विद्वत सभामा जहाँ राजा जनकको भूमिका निर्वाह गरिरहँदा त्यहाँ जुन सुनले सिँगारिएका गाईहरू ल्याउने कामदेखि लिएर विभिन्न ढङ्गले धर्म र दर्शन र अध्यात्मको बारेमा बुझाउने प्रसङ्गमा याज्ञवल्क्य महर्षिका चाहिँ अरौ पठाउ गर्ने एउटा चेलाको रूपमा उहाँ प्रस्तुत हुनुभएको थियो र वास्तवमा त्यो मञ्चमा ढलिसके पछाडि हात लगाएर सुमसुम्याउनेदेखि लिएर उहाँको शरीर पुरै नाङ्गो थियो क्यारेक्टर हुँदाखेरि धोती मात्रै लगाएको, त्यस्तो चिसो मौसममा उहाँले विष्णुभक्त फुँयालज्यूलाई बोकेर उचालेर गाडीमा राखेर हस्पिटलसम्म पुर्याउनु भयो, त्यो बिचमा उहाँको लगभग प्राण त अब गइसकेको थियो भन्ने सबैले महसुस गरियो, त्यही पनि उहाँसँग म सोध्छु त्यो बिचमा कस्तो अवस्था उहाँले फेस गर्नुभयो भनेर। तपाईँले मञ्चमा जुन उहाँ ढल्नुभयो त्यस पछाडि नै अस्पताल जाँदाखेरि तपाईँ सँगसँगै पुग्नु भएको थियो त्यो भेन्टिलेटरसँग, त्यहाँ बिचको अनुभव भनिदिनुहोस् न।
त्यतिखेर हामी जब बालाई देख्यौँ, हामी अब बा भन्नेछौँ हामी सम्बोधन गर्छौँ, बालाई जब हामीले देख्यौँ देखेर हामी एकदमै सबैजना नै छक्क पऱ्यौँ, त्यस पछाडि सबैजना नै आत्तिएको अवस्था थियो, त्यस पछाडि बुवालाई समातेर बोकेर हामीले सुनसुमाएर बुवालाई बोल्ने पनि कोसिस गऱ्यौँ, बुवालाई बुवा बुवा भन्दै हामीले बोल्ने पनि कोसिस गऱ्यौँ, त्यस पछाडि अब हतार हतार जिएम साहबको गाडीमा लिएर जाने क्रममा सिधै हामीले वान वेलाई अब रुल तोडिएरै भनौँ न इमर्जेन्सी लाइट बालेर दुईजना अगाडि स्कटिङ गराएर हस्पिटल सक्दोभन्दा सक्दो चाँडै लैजाने कोसिस गऱ्यौँ लग्यो पनि र त्यसमा पनि अब हामीहरू त अब एउटा धोतीको भरमा थियौँ अब चप्पल थिएन माथिपट्टि कपडाहरू थिएन दाढीहरू लगाएको गरेर अब सायद डक्टरहरू पनि अलिकति चकितमा पर्नु भयो होला सुटिङ पो चलिरहेको छ कि भन्ने
सुरुमा सुटिङ जस्तो उहाँले अनुभव
भयो एक्कासी अब लिएर आए पछाडि अब
उहाँहरूले राजा जनकै ड्रेसमा हुनुहुन्थ्यो
उहाँ राजा जनकै ड्रेसमा हुनुहुन्थ्यो हामी पनि त्यही क्यारेक्टरकै ड्रेसमा थियौँ त्यस पछाडि उहाँलाई लगे पछाडि डक्टरहरू पनि एकछिन चकित हुनु भयो त्यस पछाडि लगेर इमर्जेन्सी भनेर हामीले राखिसके पछाडि बेडमा राखेपछि एकछिन पछि आउनुभयो त्यसपछि उहाँहरूले अब पम्पिङ यताउतिको प्रक्रियाहरू गर्नुभयो हामी चाहिँ त्यस पछाडि अब एकजना राजेन दाई हुनुहुन्थ्यो राजेन दाई र राजेन श्री आचार्य र म हामी दुईजना दाईले त्यसरी लिएर गएको अवस्थामा हामी त्यस पछाडि पनि बाहिर बसिरह्यौँ चिसो थियो कापिरहेको थियौँ त्यही पनि हामी बसिरह्यौँ बस्दाखेरि हामी दुईजना चाहिँ के भन्दै थियो भने अब यस्तो अचानक यस्तो भयो अब सायद अब 10-15 मिनटमा त हुन्छ होला यस्तो सो राम्रो भइरहेको थियो यस्तो भइरहेको थियो बाले यस्तो गर्नुहुन्थ्यो अब हुन्छ होला एकछिनमा बाले होस आउँछ भन्ने हामी आश गरेर बसिरहेका थियौँ र एकछिन पछाडि अब त्यसै गरी हामी अब नाङ्गो भएको अवस्थाले अब हामी अब कपडा लगाउन नाच घरतिर आउँदाखेरि एकछिनमा बुवाको अलिकति बालाई अब ठिक भएन भन्ने कुरा हामीले सुन्न पऱ्यो त्यस पछाडि हामी एकदमै चकित पऱ्यो कि किनकि हामीले यसरी लिएर गएर सक्दोभन्दा सक्दो गरेर हामी दौडादौड गरेर जाँदाखेरि पनि बालाई बचाउन सकिएन भन्ने कुराले हामीलाई एकदम चिन्तित बनायो दुःख बनायो दुखित भयो हामी
जस्तो गाडीमा चाहिँ उहाँले कस्तो लक्षणहरू देखाउनु भयो त्यहाँ अब उहाँ अचेत हुनुहुन्थ्यो स्टेजमा त
गाडीमा लैजाँदाखेरि बुवाको खुट्टा र हातहरू अलिअलि चिसो हुँदै आइरहेको थियो तै पनि एक राजेन दाईले टाउको समातेर सुनसुमाउँदै हुनुहुन्थ्यो र म चाहिँ बुवाको हातलाई सुनसुमाउँदै थिएँ हात रगड्दै थिएँ हात रगडिसके पछाडि बुवालाई अब तै पनि बुवालाई बुवा हामी आइपुग्यौँ हामी हस्पिटल आइपुग्न लाग्यौँ बुवा नआतिनुहोस् भन्ने बुवाले कुनै रेस्पोन्स त दिनुभएको थिएन तर पनि हामीले बुवालाई केही रियाक्सन आउँछ कि न बुवालाई न होस आउँछ कि भनेर बुवालाई बोलाउँदै थियो हामी पटक पटक बोलाउँदै बुवा आइपुग्यौँ है बुवा आइपुग्यो नआतिनुहोस् बुवा आइपुग्यो भन्दै थियौँ अब त्यस अवस्थामा लिएर गयो तर पनि दुःख लाग्यो उहाँ एकदमै इन्सपिरेसन हुनुहुन्थ्यो हामीहरूको लागि हामीलाई जहिले पनि सम्झाउनु हुन्थ्यो यसरी गर्नुपर्छ उस्तो गर्नुपर्छ आफ्नो पुरानो व्यथाहरू आफ्नो पुरानो कुराहरू सम्झाउनु हुन्थ्यो मैले यसो गरेर काम गरेँ मैले यति दुःख गरेर पनि मैले सहेर पनि काम गरेँ मैले नाटक भने पछाडि म रुखै हुन्थेँ मैले यसरी गरेँ भनेर उहाँ आफ्नो पहिलाको समयहरू हामीलाई बताउनु हुन्थ्यो अनुभवहरू त्यसले गर्दाखेरि हामीलाई धेरै नै शिक्षा हामीलाई धेरै नै उहाँबाट प्रेरणा मिल्ने गर्थ्यो
हस् धन्यवाद यहाँले आफ्नो अनुभव राखिदिनु भयो त्यसको लागि
धन्यवाद
त्यसै गरी रङ्गकर्म क्षेत्रमा र कला क्षेत्रमा क्रियाशील अर्का एकजना व्यक्तित्वसँग म कुरा गर्दैछु यहाँको परिचयसहित यति बेला विष्णुभक्त फुँयालज्यूलाई कसरी सम्झिनुहुन्छ
मेरो नाम विद्या कार्की हो कलाकार विद्या कार्की उहाँलाई अब अहिले सम्झिँदाखेरि चाहिँ यो भन्छ नि मान्छेहरूले असम्भव भन्ने कुरालाई सम्भव भएको छ होइन म चाहिँ उहाँ यसरी अब मलाई लाग्छ उहाँ मर्नु भएको छैन किनभने मर्ने भनेपछि त ए मरेछ भन्ने भएको छैन कि सबैको आत्मामा बस्नु भएको छ होइन उहाँको डेड बडी मात्रै काम नलागेको हो र उहाँले म त अहिले 23 वर्षसम्म उहाँसँग काम गरेको छु धेरै फिल्महरूमा र म उहाँको धेरै फिल्ममा श्रीमती भनेर खेलेको छु त्यसैले म उहाँलाई धेरै आदर गर्छु होइन म जीवितमा सम्झेर मैले एउटा उहाँ जनक राजाको रोलमा खेल्नु भएको थियो खेल्दा खेल्दै उहाँको चाहिँ भनौँ न अब स्टेजमै बिहोस हुनुभयो त्यसपछि म भन्छु कि उहाँ एउटा ढुङ्गा भनेको भगवान् बोल्दैन थिए उहाँ जनक राजा भनेपछि चाहिँ बोल्ने राजा बोल्ने भगवान् हुनुहुन्छ म उहाँलाई भगवान्पट्टि नै लगेर म उहाँलाई धेरै आदर गर्छु र मेरो आत्मामा उहाँ अब म त श्रद्धाञ्जली पनि भन्दिनँ कि म मेरो हृदयमा राखिरहन्छु उहाँ अमर हुनुहुन्छ होइन मैले श्रद्धाञ्जली गरेँ भने मलाई बिर्सेको जस्तो लाग्छ उहाँ चाहिँ नि एउटा बोल्ने भगवान् हुनुहुन्छ होइन त्यही सम्झिन्छु
हस् धन्यवाद यहाँ
थ्याङ्क यू
हस् श्रोता अब हामी अमर रङ्गकर्मी विष्णुभक्त फुँयालको यो आजको अन्तिम दाह संस्कारको यो क्रम र यहाँको प्रत्यक्ष गतिविधि र विभिन्न व्यक्तित्वहरूले उहाँप्रति गरेको स्मरण र उहाँको व्यक्तित्वको परिचय र उहाँलाई उहाँबाट सिक्नुपर्ने पाठका विषयमा जुन मैले यहाँहरूलाई विभिन्न व्यक्तित्वहरू रङ्गकर्मी कलाकारहरूको अनुभव र अनुभूतिहरू प्रस्तुत गरेँ र अहिले हामी विद्युतीय शब्दा गृहको बाहिर सबै रङ्गकर्मीहरू कलाकारहरू पत्रकार अन्य समाजका प्रतिष्ठित व्यक्तिहरूका बिचमा छौँ र यति बेर बाक्लो उपस्थिति छ मेरो आँखा अगाडि म विष्णुभक्त फुँयालले चरित्र निर्वाह गर्नुभएको राजा जनकको ठुलो तस्विरमा माल्यार्पण गरिएको छ र त्यहाँ लेखिएको छ विष्णुभक्त फुँयाल अमर रङ्गकर्मी उहाँको यो अनुहार र उहाँको यो पोसाक हेर्दाखेरि उहाँले जसरी आफ्नो रङ्गकर्ममै जन्मिए रङ्गकर्मकै लागि जन्मिएको थिए रङ्गकर्ममै आफ्नो प्राण आहुति दिन पाइयोस् भनेर बारम्बार त्यो कुरालाई जोड दिनुहुन्थ्यो त्यसै गरी उहाँले एउटा अत्यन्त प्रतिष्ठित र एउटा उच्च तहको चरित्र निर्वाह गर्दा गर्दै राजा जनकको मुखारविन्दबाट अत्यन्त महत्त्वपूर्ण ब्रह्मवाक्यहरू बोल्दा बोल्दै उहाँको मञ्चमा दर्शकका अगाडि र अन्य थुप्रै कलाकारका अगाडि उहाँको राष्ट्रिय नाचघरको प्रेक्षालयभित्र उहाँको देहावसान भएको छ किनभने अस्पताल पुर्याउने त एउटा न्यू मात्रै बन्यो खास उहाँलाई अस्पताल पुर्याइसक्दाखेरि लगभग मृत घोषित गरे चिकित्सकहरूले त्यसैले हामी उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ उहाँले बोलेका वाक्यहरू पनि यहाँ लेखिएका छन् केही वाक्यहरू हामी देखेका छौँ उहाँले चाहिँ आफूभित्र आफूलाई चिन्नुपर्छ आफूभित्र भएको आत्मालाई बोध गर्नुपर्छ शरीर र आत्मा अलग तत्त्व हुन् यस्तै यस्तै किसिमका अभिव्यक्तिहरू नाटकको संवादभित्र थिए र आफूभित्र भएको जुन आत्माको तेज हो त्यसलाई पत्ता लगाउन सक्नुपर्छ आफूभित्र भएको आत्माको अनुभूति गर्न सक्नुपर्छ जस्ता कुराहरू नाटकमा संवादका रूपमा विभिन्न महर्षिहरूले प्रस्तुत गरिएका थिए र उहाँले अन्त्यमा विभिन्न महर्षिहरूका ती तत्त्वज्ञानी महर्षिहरूका आत्मज्ञानी महर्षिहरूका महत्त्वपूर्ण आध्यात्मिक वाक्यहरू सुनिसकेपछि महर्षि यज्ञवेलकरलाई त्यो ब्रह्मसभाको उत्कृष्ट महर्षि अथवा वेद वेदान्त जानेका एक विद्वत महर्षिको रूपमा घोषणा गर्ने क्रममा उहाँको देहावसान भयो त्यतिबेर म पनि मञ्चमै एउटा कलाकारको नाताले उभिएको थिएँ र हामी सबैले देखिरहेका थियौँ उहाँलाई मन्त्रीको भूमिका निर्वाह गर्ने चरित्रले अब राजा जनकको सम्बोधन हुँदैछ भनेर उद्घोष गर्दा उहाँ उभिएर सम्बोधन गर्ने क्रममा भुइँमा ढल्नुभयो वास्तवमा उहाँको भौतिक शरीर भुइँमा ढल्यो तर उहाँ सबैका लागि अमर पात्र हुनुहुन्छ सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ र उहाँबाट रङ्गकर्मभित्र रमाउने कलाकारका लागि एउटा प्रेरणाको स्रोत पनि बनेको छ आफ्नो कर्मप्रति कर्तव्यनिष्ठ भएर लाग्नुपर्छ समय र अवसरलाई चिन्न सक्नुपर्छ र कर्मक्षेत्रमा रमाएर आफ्ना कमजोरीहरूलाई दबाउनुपर्छ उहाँ केही रोग त उहाँलाई थिए केही पीडा त थियो तर त्यो पीडालाई पनि दबाएर उहाँले आफूलाई प्रस्तुत गरिरहनु भयो र अन्त्यमा 79 वर्षको उमेरमा 2073 साल पौष 19 गते साँझ लगभग 5:20 बजेको समयमा उहाँले आफूलाई धरतीमा आफ्नो भौतिक शरीरलाई ढाल्नुभयो र 6:10 समयमा उहाँ औपचारिक रूपमा चिकित्सकको भनाइअनुसार औपचारिक रूपमा उहाँले आफ्नो शरीर र आफ्नो प्राणलाई अलग्याउनु भयो उहाँ सधैँका लागि अमर रहनुहुनेछ रहिरहनुहुनेछ हामी सबैको तर्फबाट र व्यक्तिगत रूपमा म सञ्चारकर्मी र रङ्गकर्मीको तर्फबाट पनि अमर रङ्गकर्मी विष्णुभक्त फुँयाललाई धेरै धेरै हार्दिक श्रद्धाञ्जली अमर रहुन् रङ्गकर्मी विष्णुभक्त फुँयाल
Point. नेपालीको रेडियो 88.8